यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज बिहान मतदान हुँदै पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापाबीच प्रतिस्पर्धा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई संसदीय दलको नेता बनायो। प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज राष्ट्रपतिबाट शपथ लिनुहुने। सांसदहरूलाई भोलि जबराले शपथ गराउने। मन्त्री परिषदको सामाजिक समितिद्वारा चार महत्वपूर्ण नीति पारित। र पाकिस्तानी तालिबानको कब्जाबाट प्रहरी कार्यालय नियन्त्रणमा लिने क्रममा 33 जना लडाकु मारिएको पाकिस्तानी सेनाको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न अहिले बिहान मतदान हुँदैछ। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगन कुमार थापाले उम्मेद्वारी दिनुभएको छ। सभापति देउवाको उम्मेद्वारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्ण बहादुर खड्का रहनु भएको छ। यसै गरी महामन्त्री थापाको उम्मेद्वारीको प्रस्तावकमा नेता डाक्टर शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरूङ र महामन्त्री विश्वप्रकाश शर्मा रहनु भएको छ। नेता चयन गर्न अहिले बिहान 8 बजेदेखि 10 बजेसम्म सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूले मतदान गर्नुहुनेछ। हिजो संसदीय दलको कार्यालयमा उम्मेद्वारी दर्तापछि उहाँहरूले मुलुकको अहिलेको आवश्यकता र जनताको चाहना बमोजिम नै आफूहरूले उम्मेद्वारी दिएको तर्क गर्नुभयो। सभापति देउवाका प्रस्तावक रहनुभएका पार्टीका वरिष्ठ नेता पौडेलले मुलुकको अहिलेको आवश्यकता अनुसार सबैलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्वका लागि सभापति देउवाको उम्मेद्वारी रहेको बताउनुभयो। यसै गरी सभापति देउवाका समर्थक रहनुभएका पार्टी उपसभापति खड्काले संविधानको रक्षा र कार्यान्वयन, राजनीतिक स्थायित्व र मुलुकको उन्नति प्रगतिलाई द्रुत गतिमा अघि बढ़ाउन तथा पार्टीको हितका लागि समेत सभापति देउवाको नेतृत्व आवश्यक रहेको बताउनुभयो। संसदीय दलको नेताका अर्का उम्मेद्वार पार्टी महामन्त्री थापाले परिवर्तनको चाहनालाई सँगै लिएर जान सक्ने आत्मविश्वासका साथ उम्मेद्वारी दिएको बताउनुभयो। महामन्त्री थापाका प्रस्तावक रहनुभएका पार्टी नेता डाक्टर शेखर कोइरालाले आफूहरूले विभिन्न चरणमा छलफल गरेर स्थायित्व र निरन्तरताको एजेण्डाका साथ महामन्त्री थापालाई समर्थन गरेको जानकारी दिनुभयो। कांग्रेस संसदीय दल नेताको निर्वाचन गर्न गठित समितिले मतदान लगत्तै मतगणना हुने र त्यस लगत्तै परिणाम घोषणा गरिने जनाएको छ। प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनबाट 89 सांसद सहित कांग्रेस पहिलो दल बनेको छ। नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ। कमलादे स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। वहाँका अनुसार पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभाष नेमालको समर्थनमा अध्यक्ष ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनु भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सत्ता वा प्रतिपक्ष जहाँ रहे पनि सुशासन र समृद्धिको अभियानमा लागिरहने बताउनु भएको छ। नेकपा एमाले हिजो नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको भेलामा अध्यक्ष ओलीले नागरिक सम्मान र सामाजिक स्थायित्वको पक्षमा एमाले सक्रिय भूमिकाका साथ जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।
सत्तामा रहौँ या प्रतिपक्षमा, जहाँ भए पनि हामी राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासन, युक्त कानूनी राज, आर्थिक र सामाजिक विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्था लगायत नागरिक सम्मान एवं राजनीतिक सामाजिक स्थिरता र स्थायित्वको पक्षमा दृढतापूर्वक अडिन्छौं र आफ्नो सक्रिय भूमिका र जिम्मेवारी बहन गर्नेछौं।
त्यस अवसरमा एमाले अध्यक्ष ओलीले पार्टीको निर्णय नीति अनुशासन आदेश अनुसार चल्ने दृढ़ अभ्यासमा कायम रहन निर्वाचित सांसदहरूलाई निर्देशन दिनुभयो। देश जनता राष्ट्र राष्ट्रियता र सुशासन बाहेक अरू नसोच्ने हुँदा परिवर्तनका आन्दोलनलाई क्षति पुर्याउने कुराबाट टाढ़ै रहन अध्यक्ष ओलीले निर्वाचित सांसदहरूलाई आग्रह गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा हिजो बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङदेनलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई ज्येष्ठ सांसद पशुपति शमशेर जबराले भोलि शपथ गराउनुहुने भएको छ। संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सांसद जबराको उमेर 81 वर्ष 10 दिन रहेकाले उहाँ ज्येष्ठ सांसद तोकिनु भएको हो। अर्का सांसद चित्रबहादुर केसी 80 वर्ष 10 महिना पुग्नुभएकाले संसद सचिवालयले सांसद जबरालाई ज्येष्ठ सांसद ठहर गरेको हो। ज्येष्ठ सांसदको हैसियतमा सांसद जबराले आज दिउँसो 1 बजे राष्ट्रपति समक्ष शपथ लिएपछि भोलि उहाँले संसद भवनमा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउनुहुनेछ। नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका सांसदको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ। नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिने माओवादी केन्द्रले जनाएको छ। सरकारको मन्त्री परिषद सामाजिक समितिले विभिन्न 4 नीति र रणनीति पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडको संयोजकत्वमा रहेको मन्त्री परिषद सामाजिक समितिको हिजोको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेका 2 र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेश गरेका 2 नीति पारित गरेको कानून न्याय तथा संसदीय मामला मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति 2079 र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति 2078 एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेश गरेको राष्ट्रिय बालबालिका नीति 2079 र अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति 2079 पास भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्वास्थ्यमा कुल बजेटको 10% लगानी पुर्याउनु पर्ने उल्लेख छ। स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला बालबालिका मधेसी दलित पिछड़िएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख गरिएको छ। बालबालिका नीतिमा बालबालिकाका 4 अधिकारको ग्यारेन्टी गरिएको छ। बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीतिमा उल्लेख गरिएको छ। अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीतिमा अपाङ्गता भएकाको सबै निकायमा पहुँच, रोजगारीको व्यवस्था, सहुलियतको व्यवस्था र स्वास्थ्य उपचार बारेको विषय मुख्य रूपमा प्राथमिकताका साथ राखिएको जनाइएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताउनु भएको छ। नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध संघका अध्यक्षको विशेष भेलालाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन नसकेको बताउनु भएको हो। महामन्त्री शर्माले अहिले प्रधानमन्त्री र राष्ट्रपतिका लागि सबै दलहरू लड़िरहेको भन्नुहुँदै देश अभिभावकको खाँचो रहेको बताउनुभयो। उहाँले गठबन्धनले विभिन्न आलोचनालाई चिरेर एउटा परिणाम ल्याएकोले सत्ताको आकांक्षा र आग्रह पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताउनुभयो। महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरूप्रतिको भरोसा सकिने स्पष्ट पार्नुभयो। यस वर्षको मानव अधिकार पुरस्कार वरिष्ठ मानव अधिकारवादी प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठले प्राप्त गर्नुभएको छ। यस्तै संस्थातर्फ यस वर्षको मानव अधिकार पुरस्कार मानव सेवा आश्रमले प्राप्त गरेको छ। ती पुरस्कारको राशि 1,11,111 रूपियाँ रहेको कानून न्याय तथा संसदीय मामला मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामला मन्त्रालयमा हिजो आयोजित एक समारोहबीच कानून न्याय तथा संसदीय मामला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुरस्कृत व्यक्ति वरिष्ठ मानवाधिकारवादी प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्नुभयो। सो अवसरमा कानून मन्त्री कार्कीले मानवाधिकारको संरक्षण र सम्वर्धन गर्नु राज्यको दायित्व भएकाले त्यसतर्फ नेपाल सरकार चनाखो रही काम गर्दै आएको बताउनुभयो। कानून मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको सामाजिक न्याय सहितको समावेशी शासन र मानवाधिकार मैत्री वातावरण निर्माण गरी नागरिकको राज्यसंघको अपनत्व बढ़ाउने गरी नेपाल सरकार क्रियाशील रहेको बताउनुभयो।
नेपाल सरकार संविधानद्वारा प्रत्याभूत हकहरूको कार्यान्वयनको क्षेत्रमा तत्परताका साथ कार्य गर्दै सुशासन, पारदर्शिता र जवाबदेहता सहित मानवाधिकार मैत्री राज्य स्थापना गर्न अग्रसर रहेको छ। सामाजिक न्यायको सुनिश्चितता, लोकतन्त्र, कानूनी शासन र मानवाधिकार मैत्री वातावरणको निर्माण गर्नु राज्यको दायित्व। नेपालको संविधानले परिकल्पना गरेको सामाजिक न्याय सहितको समावेशी शासन र मानव अधिकार मैत्री वातावरण निर्माण गरी नागरिकको राज्यसँगको सम्बन्ध र अपनत्वलाई अभिवृद्धि गर्न हर वखत नेपाल सरकार क्रियाशील रहेको छ।
मन्त्री कार्कीले संविधानले सुनिश्चित गरे बमोजिम राज्यका विभिन्न वर्ग र क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणाली मार्फत संसदमा प्रतिनिधित्व सुनिश्चित भएको पनि बताउनुभयो। कार्यक्रममा पुरस्कृत व्यक्तित्व प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ र संस्थातर्फ पुरस्कृत मानव सेवा आश्रमका सचिव सुमन बर्तौलाले मानव अधिकार पुरस्कारले आफूहरूलाई थप जिम्मेवार बनाएको अनुभूति भएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका आवासीय राजदूत तथा संयुक्त गणतन्त्र तान्जानिया र गणतन्त्र सर्बियाका गैर आवासीय राजदूतले आआफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित छुट्टा छुट्टै विशेष समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्लाह सईद मुबारक जरवान अलसम्सी, संयुक्त गणतन्त्र तान्जानियाका राजदूत अनिसा कपुफी अम्बेगा र गणतन्त्र सर्बियाका राजदूत सिनिसा पविकले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अनौपचारिक स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गर्नुभएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा मन्त्री कुँवरले मन्त्रालयले गत मंगिर 25 गते स्वीकृत गरेको अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिहरूका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि 2079 र वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि 2079 सार्वजनिक गर्नुभएको हो। स्वीकृत कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिक, वैदेशिक रोजगार र विदेशमा स्वरोजगार रहेका नागरिकले मासिक रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गरी कोषबाट सञ्चालित विभिन्न योजनामा सहभागी हुन सक्ने कोषले जनाएको छ। शहरी विकास मन्त्री मेटमणि चौधरीले वञ्चरी डाँडाका जनतामाथि अन्याय नहुने बताउनु भएको छ। काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको वञ्चरी डाँडाको हिजो स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीयवासीको जायज माग सम्बोधन हुने र अधिकांश माग पूरा हुने चरणमा रहेको बताउनुभयो। त्यस अवसरमा शहरी विकास तथा भवन निर्माण विभाग वञ्चरी डाँडा सेनिटरी ल्याण्डफील्ड साइड आयोजना कार्यान्वयन इकाईका इन्जिनियर माधव कटुवालले वञ्चरी डाँडाको काम दुई चरणमा भइरहेको जानकारी दिनुभयो। सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलन यही पुष 8-10 गतेसम्म काठमाण्डुमा हुने भएको छ। फौजदारी न्यायको प्रभावकारिता, कानूनी शासनको सुनिश्चितता भन्ने नाराका साथ हुने सम्मेलनमा देशभरका 465 जना सरकारी वकिल र सरोकारवाला निकायका कर्मचारी र पर्यवेक्षकको सहभागिता रहने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। मुलुकी अपराध संहिता लगायत नयाँ कानूनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाई तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको कार्यालयले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड हिजोदेखि दैनिक 4 घण्टा बन्द गरिएको छ। सड़क खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक 4 घण्टा रोकिएको हो। सड़क 1 महिनासम्म दैनिक 4 घण्टा बन्द रहने नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड नारायण मुगलिनका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो। सड़क बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म रोकिएको छ। भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, काली खोला, तुइन खोला र चिजेन्सी खोला पुल निर्माणका लागि पहाड़ काट्ने लगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जले हिमस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्र्यापिङको काम शुरू गरेको छ। निकुञ्जले पुष 3 गतेदेखि यो काम शुरू गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यही पुष 2 गते भरतपुर महानगरपालिका ओडा नम्बर 28 अन्द्रौलीकी महिलालाई जंगली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो। सुर्खेतको मेहलकुना अस्पतालको भवन निर्माण कार्य पूरा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। 3 वर्षभित्र अस्पतालको भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि शुरू भएको 6 वर्ष बितिसक्दा समेत निर्माण कार्य अझै पूरा हुन सकेको छैन। सुर्खेतबाट संवाददाता आकाश तारा बयको रिपोर्ट।
50 शैया क्षमतामा स्तरोन्नति सहित आर्थिक वर्ष 2073-74 तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय र एनके लोहनी केएसजेबी कम्पनी बीच ठेक्का सम्झौता भएको थियो। करिब 28 करोड़ लागतमा निर्माण अनुमान गरिए पनि 21,79,41,000 36 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। समयमै भवन निर्माणको कार्य नहुँदा 22 शैयाको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य रहेको अस्पतालका अध्यक्ष यज्ञ बहादुर विक बताउनुहुन्छ। समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। यता ठेकेदार पक्षले भने जग्गा र कोविड समस्याका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको निर्माण कम्पनी एनके लोहनी केएसजेबीका इन्जिनियर मधुसूदन पोखरेलको भनाइ छ। 2074 पुष 25 सम्झौता भई 2077 असार 25 गते निर्माण सम्पन्न गर्नुपर्ने भवन यसबीच 4 पटकसम्म म्याद थप गर्दा समेत निर्माण कार्य सकिएको छैन। अस्पताल भवन यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न नभए निर्माण कम्पनीलाई कालो सूचीमा राखेर धरोटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कार्यवाही प्रक्रिया अघि बढाइने संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका इन्जिनियर अरूण भुजेल बताउनुहुन्छ।
ठेक्का अनुसार कन्ट्राक्ट अनुसार तुपिल काम गर्न नसकेको खण्डमा चाहिँ हामीले सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमहरू अनुसार चाहिँ कार्यवाहीहरू अगाडि बढाउने हाम्रो योजना रहेको छ।
ठेकेदारले पर्याप्त मात्रामा मजदूर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको आरोप लाग्ने गरेको छ। आकाश तारा बयक, रेडियो नेपाल, सुर्खेत।
नापी कार्यालय भैरहवा रूपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव सर्वेक्षक तथा प्रथम तहका जग्गा धनी सहित 14 जना विरूद्ध भ्रष्टाचार कसुरमा विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियम विपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गा धनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोकको फाइल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजायको माग दावी गर्दै आरोप पत्र दायर गरिएको हो। बर्दिया लगायत तराईका जिल्लाहरूमा परापूर्व कालदेखि चल्दै आएको गोरू गाडाको प्रयोग अहिले पनि प्रचलनमा रहेको छ। यसको प्रयोगबाट खेती किसानी र बिरामीलाई अस्पताल पुर्याउन सहज हुने किसानहरू बताउँछन्। बर्दियाबाट संवाददाता संजय आचार्यको रिपोर्ट।
बर्दिया सहित तराईका विभिन्न जिल्लाहरूमा गोरुगाडाको प्रयोगले अझैसम्म निरन्तरता पाएको छ। घर खेत सांस्कृतिक सभा सम्मेलनमा जाँदा वा औषधि उपचार गराउन लग्दा समेत गाडाकै प्रयोग हुन्थ्यो। परम्परागतदेखि प्रयोग हुँदै आएको गोरुगाडा वर्तमान समयमा पनि यस कामै रहेको स्थानीय प्रेम कुमार गुप्ता बताउनुहुन्छ।
खेतीबारी बिउ मल लैजानको लागि र अर्ग्यानिक मल लैजानको लागि र भाडा पनि ढुवानी गर्नको लागि डल्लभ धेरै काम गरिरहेछ।
ग्रामीण भेगहरूमा अझै पनि गोरुगाडाकै प्रयोग गरी कार्य गर्ने प्रचलन रहेको छ। यस्ता परम्परागत ढुवानीका साधन घरमा भएपछि आवश्यक समयमा प्रयोग गर्न मिल्ने साधनको रूपमा लिइन्छ। यति मात्र नभई राँगा तथा गोरुले अन्य कामका लागि समेत सहज भएको आशापुर गाउँका कृषक धर्मेन्द्र बानियाले अनुभव सुनाउनु भयो।
किसानहरूलाई खेती किसानी गर्नको लागि अहिले डल्लभलाई सजिलो मानेको छन्। अब उहाँको आर्थिक अवस्था देखेर जति पनि खेती किसानी गर्दाखेरि सामान यसैमा लोड गरेर आफ्नो घरसम्म ल्याउनु।
ढुवानी साधन प्रयोग गर्नेहरूले वार्षिक रूपमा सरकारलाई कर तिर्दै आएका छन्। तर ग्रामीण भेगका अधिकांश किसानहरूले प्रयोग गर्दै आएको उक्त साधनको कर तिर्न नपरेपछि खर्च समेत कम हुने गरेको छ। निम्न आय भएका कृषकका लागि गोरुगाडा नै सहज भएको जीवन लोध बताउनुहुन्छ।
किसानहरूको लागि महत्वपूर्ण साधन हो। रोग पनि लगाएको छैन, यसमा लाइसेन्स पाइसेन्सको केही जरुरत पर्दैन। यो किसानको लागि एकदम अति नै आवश्यक साधन हो।
गोरुगाडा काठ, रस्सी र टायर अथवा काठकै चक्काबाट बनाइएको हुन्छ, जसमा गोरु वा राँगाको प्रयोगले सहजै चलाउन सकिन्छ। गोरुगाडाको प्रयोग मेलापात, खेतबारीका कामहरूमा अहिले पनि देख्न सकिन्छ। परापूर्व कालमा ढुवानीको मुख्य साधनको रूपमा प्रयोग हुने बैलगाडाले हालसम्म निरन्तरता पाएको देखिन्छ। सञ्जय आचार्य, रेडियो नेपाल, बर्दिया।
अब अन्तर्राष्ट्रिय समाचार। अतिवादी समूह पाकिस्तानी तालिबानको कब्जाबाट प्रहरी कार्यालयलाई नियन्त्रणमा लिने क्रममा 33 लडाकु मारिएका पाकिस्तानी रक्षा मन्त्रालयले जनाएको छ। पाकिस्तानी तालिबानले पाकिस्तानको उत्तर पश्चिममा रहेको बान्नु जिल्लामा रहेको प्रहरी कार्यालयलाई गत आइतबार कब्जामा लिएको थियो। प्रहरी कार्यालयभित्र सुरक्षा कर्मीहरू सहित धेरै व्यक्तिहरू रहेका अन्तर्राष्ट्रिय समाचार माध्यम बीबीसीले जनाएको छ। कब्जाबाट मुक्त गर्ने क्रममा 2 सुरक्षाकर्मीको समेत मृत्यु भएको र 10-15 सुरक्षाकर्मी घाइते भएका रक्षा मन्त्री मोहम्मद आसिफले बताउनु भएको छ। अब आर्थिक समाचार।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले डोल्मा फण्ड म्यानेजमेन्टद्वारा प्रवर्तित स्वपुँजी लगानी प्राइभेट इक्विटी कोष डोल्मा इम्प्याक्ट फण्ड दोस्रोमा करिब 1,32,43,00,000 अर्थात 1 करोड़ अमेरिकी डलर लगानी गर्ने भएको छ। मुख्य गरी नेपालका 3 क्षेत्रमा पूर्वाधार विस्तारका लागि उक्त लगानी खर्चिने सम्झौता सम्पन्न भएको छ। औद्योगिक विकास, रोजगारी सृजना र नवीकरणीय ऊर्जा विस्तार गर्ने उद्देश्यले डोल्मा इम्प्याक्ट फण्ड दोस्रोमा जाइकाले 1 करोड़ अमेरिकी डलर लगानी गर्ने भएको हो। सम्झौतासँगै डोल्मा इम्प्याक्ट फण्ड दोस्रोको कुल कोष 71,96,00,000 पुगेको छ। डोल्मा फण्ड प्रथम र दोस्रो मार्फत मुलुकमा नवीकरणीय ऊर्जा परियोजना, सूचना प्रविधि र स्वास्थ्य क्षेत्रमा लगानीसँगै प्राविधिक सहयोग उपलब्ध हुनेछ। मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कोषको व्यवस्थापनले नेपालको पुँजी बजार, प्राइभेट इक्विटी क्षेत्रको विकास तथा रोजगारी निर्माणमा सहयोग पुग्ने डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी अधिकृत प्रोफेसर टिम गोचरले बताउनुभयो। नेपालका लागि जाइकाका प्रतिनिधि आकी मित्सु अकुबोले जाइकाले नेपालको औद्योगिक विकास, नवीकरणीय ऊर्जा र लगानी वातावरणको सुधारमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। डोल्मा फण्ड म्यानेजमेन्टले डोल्मा इम्प्याक्ट फण्ड प्रथम र दोस्रोमा गरी कुल 10,85,00,000,000 पुँजी परिचालन गर्ने जनाएको छ। चालू वर्षको पुषसम्ममा नेपाल विद्युत प्राधिकरणले 11,16,30,00,000 रूपियाँ बराबरको विद्युत भारत निर्यात गरेको छ। देशभित्र खपत गरी अतिरिक्त भएको 1,35,77,57,000 युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी 11,16,30,00,000 रूपियाँ आर्जन गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत आर्थिक वर्ष 2078-79 जेठ तथा असारमा 29,91,00,000 युनिट विद्युत निर्यात गरी 2,83,88,00,000 रूपियाँ आमदानी गरेको थियो भने चालू आर्थिक वर्षको पुष 3 गतेसम्म 1,05,86,34,000 युनिट विद्युत निर्यात गरी 8,32,42,40,000 रूपियाँ आर्जन गरेको जनाएको छ। पानीको बहाव गर्दा नदी प्रवाहमा आधारित जल विद्युत केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
मोफसलको चर्चित आहारा गोल्ड कप फुटबल प्रतियोगिताको 22 संस्करणमा सहभागिता जनाउने 10 टोलीको टुङ्गो लागेको छ। आयोजक सहारा क्लब पोखराले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता खेल्ने 10 टोलीको तय भएको जनाएको छ। यस संस्करणमा साबिक विजेता नेपाल एफएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ स्यान्दी क्लब, मच्छिन्द्र क्लब, चर्च बोइज युनाइटेड क्लब, संकटा क्लब र धरान फुटबल क्लबले सहभागिता जनाउनेछन्। पोखरा रंगशालामा आयोजना हुने 22 आहारा गोल्ड कप फुटबल प्रतियोगिता पुष 14 गतेदेखि 23 गतेसम्म सञ्चालन हुनेछ। त्यस्तै आयोजकले पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19.21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। बिहान काठमाडौँ उपत्यकामा सूर्योदय 6:50 भयो भने सूर्यास्त भरे साँझ 5:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज बिहान मतदान हुँदै पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापाबीच प्रतिस्पर्धा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देललाई संसदीय दलको नेता बनायो। प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबराली आज राष्ट्रपतिबाट शपथ लिनुहुने। सांसदहरूलाई भोलि जबराले शपथ गराउने। मन्त्री परिषदको सामाजिक समितिद्वारा 4 महत्वपूर्ण नीति पारित। र पाकिस्तानी तालिबानको कब्जाबाट प्रहरी कार्यालय नियन्त्रणमा लिने क्रममा 33 जना लडाकु मारिएको पाकिस्तानी सेनाको भनाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।